यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोशी प्रदेश सभामा विशेष सम्बोधन। सरकारले सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढ़ाएको प्रधानमन्त्रीको भनाई। मुगलिन मलेखु सड़क स्तर उन्नतिको काम 25% सम्पन्न। वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा 6 जना पक्राउ। र विश्वका अधिकांश जनसंख्याले प्रदूषित हावामा श्वास फेर्ने गरेको एक प्रतिवेदनमा उल्लेख।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन, सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसदको भूमिका अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अन्तर्व्यवस्थापिका मञ्च नेपालको पोखरा घोषणा पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संसदमा जनताका जल्दाबल्दा समस्याहरूमा छलफल हुन नसकेको भनेर गुनासो आइरहेकाले संसदलाई जनताको आवाज मुखरित हुने थलोको रूपमा विकसित गर्न आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले संसदले परम्परागत विधिहरूमा मात्र सीमित नभई समसामयिक चुनौतीहरूको सामना गर्न नीतिगत सुधार, समन्वय र नवीन समाधान अपनाउनु पर्ने भन्दै संसदीय सहकार्यबाट साझा समस्या हल गर्न सकिन्छ भन्ने बिर्सन नमिल्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढ़ाउन थालेको बताउनु भएको छ। कोशी प्रदेश सभामा आज विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकता अनुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने बताउनुभयो। प्रधानमन्त्री ओलीले देशको समृद्धि र राष्ट्रिय एकताका लागि नै आफू अहिले पनि अहोरात र खटिरहेको र खटिरहने बताउनुभयो।
अहिले यस देशको भार फेर्नका लागि नै राम्रो कामको नेतृत्व गरौं, अगुवाई गरौं भनेरै यो गर्न खोजेको। मलाई कुनै प्रकारको लफडा गर्न मन छैन, कसैसँग वाद विवादमा अल्झिन मन छैन, केही पनि मन छैन। मलाई खालि जनताका कुरा सुन्ने, जनताका आकांक्षा पूरा गर्ने, जनताका भावनालाई सम्बोधन गर्ने, त्यसमा मेरो रुचि हो। अब मान्छेले नबुझेर कहिले कहिले केही कुराहरू गरिदिन्छन्, त्यो उनीहरूको कुरा हो, तर म सबैका कुरा सुन्न तयार छु। सबैका कुरालाई यथोचित ढङ्गले छलफल गर्न, बहस गर्न तयार छु। राम्रा कुरा छन् ग्रहण गर्न तयार छु। कतिवटा कुराहरू मिलेका छैनन् भने म सम्झाउन पनि तयार छु। म राष्ट्रिय एकताको पक्षमा छु, अनेकताको पक्षमा छँदै छैन। मैले सधैँ शान्तिपूर्ण बाटोबाट अगाडि जाउँ, मेरो सधैँ निवेदन त्यही छ।
प्रधानमन्त्री ओलीले कोशी प्रदेश आर्थिक, सामाजिक तथा सांस्कृतिक तथा कृषि पर्यटनको सम्भावना नै सम्भावना बोकेको प्रदेश भएकाले सही सदुपयोग गर्न समेत प्रदेश सरकारलाई आग्रह गर्नुभयो। आजै पूर्वाञ्चल विश्वविद्यालयको 13 दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले युवा विद्यार्थीलाई पलायन हुने नभई देश निर्माणमा लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले देश र जनताका लागि इमानदारीपूर्वक सेवा गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले विश्वविद्यालयमा आर्जेको ज्ञान देशकै हितमा लगाउनु पर्ने र त्यसका लागि सहज वातावरण बनाउन सरकारले सम्पूर्ण रूपमा प्रयत्न गरिरहेको बताउनुभयो। दीक्षान्त समारोहमा विभिन्न संकायका 8150 विद्यार्थी दीक्षित भएका छन्। मुगलिन मलेखु सड़क स्तर उन्नतिको काम हालसम्म 25% सम्पन्न भएको आयोजनाले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजनालाई 3 प्याकेज छुट्याएर स्तर उन्नतिको काम भइरहेको छ। करिब 95 किलोमिटर दूरी रहेको यो सड़क खण्ड 3 प्याकेज छुट्याएर स्तर उन्नति गरिएको हो। पहिलो प्याकेजमा नागढुङ्गा नौबिसे, दोस्रोमा नौबिसे मलेखु र तेस्रोमा मलेखु मुगलिन गरी छुट्याइएको छ। आयोजनाका प्रमुख केदार प्रसाद नेपालले असार मसान्तसम्ममा 16 किलोमिटर कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो। समयमा निर्माण सामग्रीको उपलब्धता नहुँदा काममा समस्या आएको वहाँले बताउनुभयो। कुल 4,80,59,00,000 रूपियाँ लागतमा शर्मा जेडआईसीजीसँग 2079 पुस 15 गते ठेक्का सम्झौता भई विस्तार शुरू गरिएको थियो। सम्झौता अनुसार 2082 पुष 15 भित्र नागढुङ्गा मुङलिन सड़क खण्ड स्तर उन्नतिको काम सम्पन्न गरिसक्नु पर्नेछ। वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोर्खा आरूघाट गाउँपालिका 4 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 24 वर्षीय सरू परियार, कञ्चनपुरको बेलौरी नगरपालिका 3 घर भई काठमाडौँ टोखा नगरपालिका 3 बस्ने 32 वर्षीय जेम्स राणा रहेका प्रहरीले जनाएको छ। यस्तै काठमाडौँ किर्तिपुर नगरपालिका 6 घर भएकी 34 वर्षीय रेखा तुलाधर, धादिङ नीलकण्ठ नगरपालिका 9 घर भई काठमाडौँ महानगर पालिका 16 बस्ने 27 वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजंगा गाउँपालिका 1 घर भई काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 8 बस्ने 40 वर्षीय ललित बहादुर युवारम र 33 वर्षीय दिपेश सुब्बालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये सरूले 2,50,000, जेम्सले 3 लाख, रेखाले 13 लाख, रविले 14 लाख तथा ललित र दिपेशले 53 लाख रकम लिई सम्पर्कविहीन भएको पीड़ित पक्षको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकले मन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई पारित गरेको छ। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले बैठकमा प्रस्तुत गर्नुभएको मन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। यस्तै बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आम संचार परिषद विधेयक 2081 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबल गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कंग्रेस संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको र कुनै पनि प्रतिगमन वा षड्यन्त्रका विरूद्ध सबै दलसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले सहितको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न आवश्यक रहेको धारणा राख्नुभयो। यस्तै बैठकमा सांसदहरूले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको आरोप लगाउनुभयो। बैठकमा सांसदहरूले सड़कमा असन्तुष्टि बढ़ेको विषयमा समयमा नै ध्यान दिनुपर्ने, एसईई परीक्षा नजिकिएको समयमा शिक्षकहरू आन्दोलनमा रहेको भन्दै छिटो वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने, किसानका समस्या समयमा नै सम्बोधन गर्नुपर्ने माग गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी संगठनलाई मजबूत बनाउन मद्दत पुग्ने बताउनु भएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढ़ीमा आयोजित कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढ़ाएर जनताका सुख दुःखमा साथ दिँदै संगठनलाई सशक्त बनाउन प्रशिक्षणको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्ण बहादुर खड्काले प्रशिक्षक प्रशिक्षणपछि पार्टीको नीति सिद्धान्तका साथै संघीयता र विकास लगायतका विषयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गर्नुभयो।
आज म ठूलो जिम्मेवारीका साथ सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार, पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परेको कुरा हो, निर्वासन समेत नतोकी तत्कालका लागि सुरक्षित बस्ने ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सिन हुँदैन। सार्वभौम भइसकेको नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरू केही हुनै सक्दैन। राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्र भित्रै आफ्नो ठाउँ खोज्नुहोस्, हामीलाई आपत्ति छैन। लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ। यो कुरालाई कमजोरी नठानियोस्, तर लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले एकपटक फेरि आफ्नो शक्ति देखाउनेछ। यो चुनौती पनि म राख्न चाहन्छु।
प्रमुख प्रतिपक्षी दलको नेता संसदको रोस्ट्रममा उभिदा प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर अनुपस्थित भएको प्रति आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले संसद सञ्चालनमा प्रतिपक्षलाई दिइएको स्पेसबारे गम्भीर हुन सत्तारूढ़ दलहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले पछिल्ला 8 महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैलीका कारण मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनुपर्ने अवस्था बन्दै गएको आरोप समेत लगाउनुभयो। आजै माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने बताउनुभयो। उहाँले संविधानलाई परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिँदै सुशासन, सामाजिक न्याय र समृद्धि मार्फत समाजवादी क्रान्तिको तयारी गर्न आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो, सहज एवं सर्वसुलभ ढंगले न्याय प्रदान गरी न्यायपालिका प्रतिको जनआस्था अभिवृद्धि गर्नु सर्वोच्च अदालतको अर्जुन दृष्टि हुनुपर्ने बताउनु भएको छ। सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले आत्मसात गरेको मूल्य र मान्यताको अधीनमा रही संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कार्यवाही समेटेर तयार गरिएका प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायको निष्पक्षता एवं प्रभावकारी न्याय सम्पादनका लागि आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। आज कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाण्डुमा रहेको आपतकालीन गोदाम घरलाई केन्द्रीय आपतकालीन गोदाम घरको रूपमा विकास गर्ने सरकारी योजना रहेको बताउनुभयो। सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालीन गोदाम घरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकारको भएको उहाँको भनाई थियो। गृहमन्त्री लेखकले विपदको समयमा प्रदेश सरकारसँगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समाज रूपान्तरणका लागि योगदान पुर्याउने व्यक्तिहरूको सम्मानमा राज्यले कन्जुस्याई गर्न नहुने बताउनु भएको छ। राणा शासन विरूद्धको क्रान्तिका योद्धा नारदमणि थुलुङ र चिनियालाल सिंहको तस्विर अंकित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रममा संचार मन्त्री गुरूङले परिवर्तनको नेतृत्व गर्ने व्यक्तिहरूको मात्र नभई परिवर्तन सफल बनाउन योगदान पुर्याउनेको योगदानको कदर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सांसद हेमराज राईले हुलाक टिकटले नेपालको कला, संस्कृति र सभ्यतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। यस्तै कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, सीमाविद बुद्धिनारायण श्रेष्ठ, हुलाक विभागका महानिर्देशक मनमाया पंगिनी लगायतले तस्विर अंकित हुलाक टिकट प्रकाशन हुन समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूप्रति राज्यको सम्मान भएको धारणा राख्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण गरिएको छ। संघीय संसद परिसरमा सांसद लगायत मर्यादा पालक, कर्मचारी, संचारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो। सरकारले नसर्ने रोगहरूको पहिचानका लागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरेको छ। सोही अभियान अन्तर्गत सांसदहरूको मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिएको हो। डिभिजन वन कार्यालय बाँकेले सालको रूख बढ़ाउन वन सम्वर्धन कार्यक्रम लागू गरेको छ। सालको संरक्षणका लागि वन सम्वर्धन कार्यक्रम लागू गरिएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेमा वनको क्षेत्रफल घट्दै गइरहेको छ, अझ त्यसमा सालको रूखहरू समेत कम हुँदै गएका छन्। यहाँका जंगलमा अहिले 70% भन्दा बढ़ी कुकाटका रूखहरू छन्, जुन रूख दाउराको रूपमा प्रयोग गर्न बाहेक खासै काम आउँदैनन्। वन सम्वर्धन प्रणालीमा उमेर पुगेको, बुढो र परिपक्व सालको रूख काट्ने र नयाँ उम्रिएको बिरूवा संरक्षण गरिन्छ। डिभिजन वन कार्यालय बाँकेका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ता,
वनको अवस्थाले पनि सुधार लाउनु पर्यो, वनलाई पनि व्यवस्थापन गरेर विकास गर्नु पर्यो। अनुरूप चाहिँ हामीले हरेक वर्ष 80 वर्षको रोटेसन मानेर 80 भागको एक भाग चाहिँ हरेक वर्ष काट्यौं।
जिल्लामा 119 सामुदायिक वन, 4 धार्मिक वन, 1 चक्ला वन र 124 निजी वन छन्। बाँकेमा वन सम्वर्धन प्रणालीमा आधारित तिगो वन व्यवस्थापन अन्तर्गतको वन क्षेत्र 8,403.13 हेक्टर छ, जसमा सरकारद्वारा व्यवस्थित चक्ला वन 2,578 हेक्टर र 24 सामुदायिक वन 5,824.13 हेक्टर क्षेत्रफलमा फैलिएको छ। डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टंक बहादुर गुरुङ:
वन व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बाँकेमा सामुदायिक वन र राष्ट्रिय वनका दुई क्षेत्रहरूमा व्यवस्थापन गरिएको, त्यो चाहिँ यो आर्थिक वर्षमा डिभिजन वन कार्यालय बाँकेले 1 चक्ला वन र 24 सामुदायिक वनहरूमा वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमहरू लागू गरेको छ।
शमशेरगंज सब डिभिजन कार्यालय अन्तर्गत रहेका 19 मध्ये 13 सामुदायिक वनमा वन सम्वर्धन प्रणाली लागू गरिएको छ। त्यहाँको त्रिशक्ति सामुदायिक वनमा सालका रूखहरू हुर्किरहेका छन्। हरेक वर्ष कार्ययोजना बमोजिम तोकिएको संख्यामा रूखहरू काटिन्छ। आर्थिक वर्ष 2073-74 वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू गरेर रूख कटान र साल संरक्षणका लागि काम भइरहेको छ। त्रिशक्ति सामुदायिक वनकी अध्यक्ष उमा ओली बस्नेत:
प्रत्येक वर्ष मधेसी 2 रूख काट्ने भन्ने कार्ययोजनामा छ, त्यही अनुसार काटिराखेका छौं।
वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमले समुदायको आर्थिक उपार्जन सँगै समुदायलाई सामाजिक र भौतिक रूपमा सघाउ पुग्नुका साथै एकताबद्ध रूपमा रहने सुनिश्चितता त गरेको छ नै, राजस्व मार्फत समृद्धिमा पनि टेवा पुर्याइरहेको छ। शमशेरगंज सब डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्साल:
वन सम्वर्धन क्रियाकलापबाट वर्षेनी 10 करोडको हाराहारीमा त्यसबाट आमदानी लिएर सामुदायिक वनको आमदानी पनि भयो र देशकै अर्थतन्त्रमा पनि राजस्व मार्फत सहयोग पुग्ने अपेक्षा लिएको छ।
वन सम्वर्धन प्रणाली सञ्चालन गरेर सालको रूख बढाउने काम गरिरहेको डिभिजन वन कार्यालय बाँकेले राप्ती सुनारी गाउँपालिकाको वडा नम्बर 1 र 4 थप 2,289 हेक्टरमा नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना समेत बनाइरहेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
गायन रियालिटी शो मेरो भोइस युनिभर्स र नृत्य रियालिटी शो मेरो डान्स युनिभर्सको सिजन 2 सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ। शोहरू प्रत्येक हप्ताको 4 शुक्रबार, शनिबार, आइतबार र सोमबार राति 8:50 प्रसारण हुनेछ। विश्वभरि छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिको माध्यमबाट एक सूत्रमा बाँध्ने लक्ष्यका साथ ती कार्यक्रमहरू निर्माण गरी प्रसारण गर्न लागि हो। दुवै रियालिटी शोमा प्रथम हुने विजेतालाई 1-1 करोड, दोस्रो हुनेलाई 25-25 लाख र तेस्रो हुनेलाई 10-10 लाख रूपियाँ पुरस्कार प्रदान गरिनेछ। नेपाल टेलिभिजनको सहकार्यमा मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्सको निर्माण तथा प्रसारणका लागि आज नेपाल टेलिभिजन र इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल टेलिभिजनमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका तर्फबाट व्यापार महाशाखाका निर्देशक राजकुमार थापा र फाउण्डेशनका तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष बाबु कृष्ण कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले यो कार्यक्रमका माध्यमबाट सार्वजनिक सेवा प्रसारणलाई विश्वमा रहेका नेपाली बीच पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा इन्ट्रा फाउण्डेशनका कार्यकारी निर्देशक चुडामणि भट्टराईले फाउण्डेशनले सञ्चालन गर्ने नृत्य र गायन प्रदर्शन नेपाली संस्कृति र एकताको विश्व अभियान भएको बताउनुभयो। सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समितिका सदस्य फूलमान बल तामाङले यस्ता प्रदर्शन र रियालिटी शोहरूले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाको आज भएको प्रथम अधिवेशनले सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालकी बेन्जु सुवेदीको अध्यक्षतामा 17 नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ। समितिको उपाध्यक्षमा अनन्त चालिसे, दुर्गा अधिकारी, सचिवमा सुशील अधिकारी, सहसचिवमा कौशल घिमिरे, कुशल अर्याल र कोषा अध्यक्षमा बसन्त भूषाल चयन हुनुभएको छ। यस्तै चौतारीको केन्द्रीय प्रतिनिधि सदस्यहरूमा रामबाबु अधिकारी, दीपक समीर, नरेन्द्र विष्ट र प्रतिष्ठान प्रदेश प्रतिनिधिमा अर्जुन सापकोटा, मन्जिल घिमिरे, परमानन्द राय र महेश निरौला चयन हुनुभएको छ। यसअघि उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले तथ्यमा आधारित र सन्तुलित सूचना तथा समाचार सम्प्रेषणको जिम्मेवारी सार्वजनिक सेवा प्रसारणले मात्र पूरा गर्न सक्ने बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका संचालक समिति सदस्य फूलमान बलले सार्वजनिक सेवा प्रसारणको कार्यभारलाई अगाडि बढ़ाउनमा संघ संगठन र कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र खत्रीले श्रमजीवी पत्रकारका हकमा संस्थाहरूले मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनका निमित्त नायब महाप्रबन्धक चिन्तामणि बरालले पत्रकारिता र प्रसारण जगतलाई थप प्रभावकारी बनाउन प्रेस चौतारी नेपालले आफ्नो भूमिका बलियो बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। प्रेस चौतारी नेपालका संस्थापक सचिव प्रमोद कुमार सिंहले लामो समयको गृह कार्यपछि प्रेस चौतारी नेपाल टेलिभिजन र रेडियो नेपाल शाखा एकीकृत भई साझा उद्देश्यका साथ अघि बढ़नु सकारात्मक भएको बताउनुभयो। यस्तै कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य भोज बहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजनका अध्यक्ष सुरेन्द्र पौडेल, प्रदेश इन्चार्ज मोहन बास्तोला, प्रतिष्ठान प्रदेश अध्यक्ष सरोज ढुंगेल, नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाका उपाध्यक्ष चन्दा विष्ट लगायतले आफ्नो भनाई राख्नु भएको थियो। विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल 17% शहरहरूले मात्र विश्वव्यापी वायु प्रदूषण दिशा निर्देशहरू पूरा गरेको एक प्रतिवेदनमा उल्लेख छ। स्विजरल्याण्ड स्थित वायु गुणस्तर अनुगमन डाटाबेस आईक्यूएयरले 138 देशका 40,000 वायु गुणस्तर अनुगमन स्टेशनबाट प्राप्त डाटा विश्लेषण गरेको थियो र चाड, कंगो, बंगलादेश, पाकिस्तान र भारतमा सबैभन्दा प्रदूषित हावा रहेको पत्ता लगाएको थियो। भारतमा 9 सबैभन्दा प्रदूषित शहरमध्ये 6 छन्। तीमध्ये उत्तर पूर्वी भारतको औद्योगिक शहर बिर्नीहाट सबैभन्दा खराब स्थानमा रहेको छ। विशेषज्ञहरूका अनुसार वास्तविक वायु प्रदूषणको मात्रा धेरै बढ़ी हुन सक्छ किनकि विश्वका धेरै भागमा अधिक सठिक डाटाका लागि आवश्यक अनुगमन गरिएको छैन। प्रतिवेदन अनुसार यस समस्याको सामना गर्न थप वायु गुणस्तर अनुगमनकर्ताहरू स्थापित गरिँदैछ। यस वर्ष प्रतिवेदनका लेखकहरूले वायु प्रदूषणको राम्रो अनुगमन गर्ने प्रयासको परिणाम स्वरूप 8,954 नयाँ स्थान र लगभग 1,000 नयाँ अनुगमनकर्ताबाट प्राप्त डाटा समावेश गर्न सक्षम भएका थिए। तर गत हप्ता अमेरिकी विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावास र वाणिज्य दूतावासहरूबाट प्राप्त डाटा सार्वजनिक नगर्ने घोषणा गरेपछि वायु प्रदूषणका लागि डाटा अनुगमनलाई धक्का लागेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले वायु प्रदूषणले वार्षिक रूपमा लगभग 70 लाख मानिसको ज्यान लिने अनुमान गरेको छ। क्यानाडाको ओन्टारियो प्रान्तले 3 अमेरिकी राज्यमा विद्युत अतिरिक्त भन्सार लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई भन्सार शुल्क दुरूपयोगकर्ता भन्दै अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता नभएको बताउनु भएको छ। क्यानाडाको सबैभन्दा धेरै जनसंख्या रहेको ओन्टारियो प्रान्तका नेताले सोमबार मिचिगन त्यसै गरी मिनेसोटा र न्यूयर्कमा विद्युत निर्यातमा 25% अतिरिक्त भन्सार शुल्क थप्न लागेको बताएका थिए। ओन्टारियोले यी 3 राज्यमा 15 लाख घर र व्यवसायहरूलाई विद्युत आपूर्ति गर्दछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ। आर्थिक वर्ष 2082-83 को बजेट तर्जुमाका सम्बन्धमा अर्थ मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच अर्थ मन्त्रालयमा भएको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदानका कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ़ने र नतिजामुखी बनाउने विषयमा छलफल भएको छ। छलफलमा कृषि मन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर पर्नेमा जोड़ दिनुभयो। कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान, उखु खेती प्रवर्धनका लागि किसानलाई प्रोत्साहन अनुदान लगायतका अनुदान दिँदै आएको छ। यस्तो अनुदान चालू आर्थिक वर्षमा करिब 36 अर्ब रूपियाँ बराबर विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ। छलफलमा सहभागीहरूले अनुदानलाई उत्पादन प्रोत्साहनसँग जोड्नुपर्ने बताउनुभयो। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषकहरूलाई प्रोत्साहन गर्न र उत्पादन बढ़ाउन अनुदानका कार्यक्रम ल्याइए पनि तिनीहरूको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन आवश्यक भएको बताउनुभयो। चालू आर्थिक वर्षको 7 महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरूले मुलुकबाट ठूलो धनराशि बाहिर लगेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय 64 अर्ब 15 करोड़ बराबरको भएको छ। सेवा खाता अन्तर्गत भ्रमण व्यय 10.6% वृद्धि भई 1,15,88 करोड़ बराबर पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय 64 अर्ब 15 करोड़ रूपियाँ बराबरको रहेको छ। यस अवधिमा खुद सेवा आय 50 अर्ब 22 करोड़ घाटामा रहेको छ। अन्तर्राष्ट्रिय स्तरको दोस्रो महिला नेतृत्व सम्मेलन काठमाडौँमा आयोजना हुने भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको सीएनआई महिला नेतृत्व विश्व मञ्चले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। सम्मेलनमा प्रविधि र आविष्कार, दिगो कृषिमा महिला सहभागिता, महिलामा लगानी लगायतका विषयहरूमा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम रहेको छ। सम्मेलनमा राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा स्थापित रूपान्तरणकारी एवं प्रभावकारी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रका ख्याति प्राप्त महिलाहरूसहित करिब 500 जनाको सहभागिता रहने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले जानकारी दिनुभयो।
गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई 4 विकेटले पराजित गरेको हो। यसअघि गण्डकी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग 6 विकेटले पराजित भएको थियो। यस्तै पहिलो हार बेहोरेको कर्णालीले यसअघि सुदूरपश्चिम प्रदेशलाई 79 रनको फराकिलो अन्तरले हराएको थियो। जितका लागि कर्णालीले दिएको 92 रनको लक्ष्य पछ्याएको गण्डकीले 29.1 ओभरमा 6 विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। गण्डकीका लागि दीपक डुमरेले अभिजित 50 रन बनाए, यस्तै सुजन गौतमले अभिजित 22 रनको योगदान गरे। यस्तै लुम्बिनी प्रदेशको सिद्धार्थ रंगशालामा भएको अर्को खेलमा मध्य प्रदेशले कोशी प्रदेशलाई 165 रनको फराकिलो अन्तरले पराजित गरेको छ। मध्यको यो पहिलो जित हो। जितका लागि मध्यले दिएको 285 रनको विशाल चुनौतीपूर्ण लक्ष्यलाई पछ्याएको कोशी 33 ओभरमा सबै विकेटको क्षतिमा 119 रनमा समेटिएको थियो। विभागीय टीम नेपाल पुलिसलाई हराउँदै नमबुद्ध फुटबल क्लब सप्तरी पाँचथर गोल्ड कपको अन्तिम चारमा प्रवेश गरेको छ। फिदिम माविको खेल मैदानमा मंगलबार सम्पन्न क्वार्टर फाइनल चरणको अन्तिम खेलमा पुलिसलाई सप्तरीले 3-0 गोलको अन्तरले पराजित गर्यो। अब मौसम। आगामी 24 घण्टामा देशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26, न्यूनतम 12.8 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 23.7, न्यूनतम 12.6 वर्षा फाटफुट, पोखराको अधिकतम 26.5, न्यूनतम 15.4 वर्षा 0.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 28.5, न्यूनतम 12.5 र दिपायलको अधिकतम 29.6, न्यूनतम तापक्रम 11.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोशी प्रदेशसभामा विशेष सम्बोधन, सरकारले सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढ़ाएको प्रधानमन्त्रीको भनाई। मुगलिन मलेखु सड़क स्तर उन्नतिको काम 25% सम्पन्न। वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा 6 जना पक्राउ। र विश्वका अधिकांश जनसंख्याले प्रदूषित हावामा श्वास फेर्ने गरेको एक प्रतिवेदनमा उल्लेख। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।